नमस्कार, फ्रिडम चौतारी पडकास्टको 101 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दहाल। आज हामी नेपाली मिडियाको विषयवस्तुको विमर्शलाई प्रस्तुत गर्न गइरहेका छौँ। गत मङ्सिर 20 गते एन्टेना फाउन्डेसनको प्रस्तुति नेपाल चौतारीमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र किरण नेपाल बीच नेपाली मिडियाको विषयवस्तु र COVID-19 महामारीको सन्दर्भमा नेपाली पत्रकारिताको प्रस्तुति लगायतका विषयमा लामो कुराकानी भएको थियो। देशको 200 भन्दा बढी स्थानीय रेडियोहरूबाट प्रसारण भएको सो कुराकानीबाट समसामयिक नेपाली पत्रकारितामा समाचारका विभिन्न पक्षहरूबारे भइरहेको अभ्यासबारे बुझ्न सकिन्छ। आजको फ्रिडम चौतारी पडकास्टको 101 अङ्कमा उक्त कुराकानीलाई प्रस्तुत गर्न गइरहेका छौं। सुनौ वरिष्ठ पत्रकारहरू दाहाल र नेपाल बीचको समसामयिक मिडिया संवाद आजको पडकास्टमा।
अहिले देशमा विभिन्न कुराहरू एकै समयमा भइरहेका छन्। मूलत संसारभरि नै गएको वर्षदेखि नै छाएको COVID-19 पेन्डेमिकको असर र प्रभावबाट हामी पनि मुक्त छैनौँ। हामी कहाँ पनि यसको असर प्रभाव गहिरो गरी देखिएको छ। यस्तोमा हाम्रो संचार माध्यमले जो लोकतन्त्रको एउटा मुख्य खम्बा हुने गर्दछ, होइन, लोकतान्त्रिक प्रणालीको संचार माध्यमको उपस्थिति कहाँनिर पाउनुहुन्छ तपाईँ? विषयवस्तुहरूलाई समेटेर गरिरहेको रिपोर्टिङहरूलाई तपाईँले कसरी हेरिरहनु भएको छ?
अहिले नेपाली संचार माध्यमहरूको तपाईँले भन्नुभएको सन्दर्भमा यसको कहाँनिर उपस्थिति छ, कसरी यसले आफूलाई प्रस्तुत गरिरहेको छ, एउटा लोकतन्त्रको प्रमुख स्तम्भको रूपमा त्यो भूमिका खेल्न सकिरहेको छ कि छैन भन्ने प्रश्नले नै त्यसको चाहिँ जवाफ खोजी एउटा दिन्छ कि लोकतन्त्रमा विभिन्न संरचनाहरू हुन्छन् र ती संरचनाहरूलाई विभिन्न भूमिकाहरू दिइन्छ र लोकतन्त्र भनेको एउटा व्यवस्थित संस्थाहरूको संरचनाहरूको सामूहिक पुञ्ज हो र त्यसले विभिन्न भूमिकाहरू खेलेपछि मात्रै त्यो लोकतन्त्र आफैमा सञ्चालन हुन्छ र मिडियाको भूमिका भनेको लोकतन्त्रमा सबैभन्दा बढी चेक एन्ड ब्यालेन्सलाई गर्ने, वाचडगको भूमिका खेल्ने र आवाज पुर्याउन नसक्ने मानिसहरूको आवाजलाई मुखरित गर्ने र नीति तह र भुइँ तहको बीचको एउटा पुलको काम गर्ने, सुसूचित पनि गराउने, डिस्कोर्सहरू पनि चलाउने, गलत भएका छन् भने ती कुराहरूलाई एक्सपोज पनि गर्ने र लोकतन्त्रका औपचारिक संरचनाहरूलाई बढीभन्दा बढी जवाफदेही बनाउनको लागि मिडियाले काम गर्ने हो। र सँगसँगै अहिलेको एउटा महामारीको कन्टेक्स्टमा जनतालाई सही सूचना प्रदान गरेर एउटा भरोसा दिने काममा पनि यसले भूमिका खेल्नुपर्ने आवश्यकता छ अहिलेको कन्टेक्स्टमा। यो दुवै सन्दर्भमा नेपाली संचार माध्यमहरूको अवस्था हामीले अरू लोकतन्त्रका अरू संरचनाहरूले जसरी फङ्सन गरिरहेका छैनन् भनेर प्रश्न उठाइरहेका छौँ। जस्तो पार्लियामेन्टले पार्लियामेन्टको काम गरिरहेको छैन, न्यायपालिकाले न्याय प्रदान गर्ने प्रक्रियाहरूमा त्यही अनुसार काम गर्न सकिरहेको छैन, कार्यपालिकाले जुन डेलिभरी दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन, अरू राजनीतिक संस्थाहरूले जनताका आवाजहरूलाई जसरी मुखरित गर्नुपर्ने हो गर्न सकिरहेका छैनन् भने जस्तै मिडिया पनि धेरै हदसम्म उसका भूमिकाहरूमा पनि आलोचना नभएको होइन छ। तर तथापि नेपाली मिडियाको आजको जुन अवस्था छ, महामारीको सङ्कट मिडियामाथि पनि छ, त्यो सङ्कटलाई झेल्दै मिडियाले जुन प्रयासहरू गरिरहेको छ, एक किसिमले अरू डेमोक्रेटिक इन्स्टिट्युसन्स र त्यसको चाहिँ पिलार्सहरू भन्दा मिडिया केही हदसम्म मिडियाको भूमिका राम्रै देखिन्छ। त्यसले प्रश्नहरू पनि उठाएको छ, आवाजहरू पनि बुलन्द गर्न सकेको छ, तर अपेक्षा अनुसारको अझै गर्न सकेका छैन। मिडिया पनि एउटा समग्रतामा चाहिँ यो मानिसलाई एक किसिमको अत्यास र निराशाको जुन सञ्चार भइरहेको तपाईँले बताउनु भयो, त्यही प्रक्रियामा यो पनि आफै बहकिएको छ कि भन्ने पनि देख्न सकिन्छ।
ताराजी, मिडियाले वास्तवमा हाम्रो लोकतन्त्रमा त हाम्रो लोकतन्त्रको पुनर्वहाली होइन पटक पटकको लोकतान्त्रिक आन्दोलनमा मिडियाको अग्रणी भूमिका रह्यो, होइन, यहाँहरूकै नेतृत्वमा पनि मिडिया चाहिँ नि सडकसम्म पुगेर, पत्रकारहरू सडकसम्म पुगेर पनि लोकतन्त्रको बहालीको लागि चाहिँ नि सङ्घर्ष गर्नु परेको इतिहास छ। यो लोकतान्त्रिक संरचना बलियो बनाउने क्रममा तपाईँले अहि भने जस्तै अरू संरचना जस्तै मिडिया देखा पर्नुमा चाहिँ नि कमजोरी कहाँनिर हो?
यसको त मिडिया एउटा इन्डस्ट्री पनि हो र त्यसले मुलुकको आर्थिक र राजनीतिक सन्दर्भहरूले मिडियालाई प्रभावित पारिरहेको हुन्छ। एउटा पोलिटिकल कन्टेक्स्टमा मिडियाले एउटा फ्रिडमको अपर्च्युनिटी पाएको छ कि छैन, एउटा बहुल मिडियालाई प्रवर्धन गर्ने नीति र कानुनहरूको वातावरण छ कि छैन भन्ने कुरा राजनीतिक पक्षले निर्धारण गर्छ भनेदेखि आर्थिक पक्षले बजारले चाहिँ मिडियाका स्रोतहरूको खास गरी मिडियाले जुन सञ्चालन हुनको लागि मिडियालाई एउटा सर्भाइभ हुनको लागि जुन स्रोतहरूको आवश्यकता पर्छ त्यो कुरालाई फ्युलिङ गर्छ। त्यस हिसाबले चाहिँ हाम्रो अर्थतन्त्र पनि कमजोर भइरहेको अवस्था र राजनैतिक रूपमा पनि मिडियाको फ्रिडम समग्र आम जनताको फ्री स्पिचको जुन पोलिटिकल इन्भाइरोमेन्ट हो त्यसमा पनि समस्याहरू आएको हुनाले र मिडियालाई अप्ठ्यारो छ भनौँ न। मिडियाले चाहिँ जुन किसिमको स्वतन्त्रताको प्रयोग गर्नु सक्नु पर्दछ, जुन किसिमको सूचनाहरूका स्रोतहरूसँगको पहुँचमा उसलाई सहज वातावरण सुनिश्चित हुनुपर्दछ र जुन किसिमको उसको सर्भाइभलको लागि एउटा विभिन्न किसिमका मिडियाहरूको एउटा उपस्थिति भइरहनको लागि बजारमा पनि त्यही अनुसारको उसले चाहिँ टिक्ने अवस्था हुनुपर्छ। त्यो त दुइटै चुनौतीको घेरामा छ। त्यसका बावजुद पनि मिडिया बाँचिरहेको छ, मिडियाले सङ्घर्ष गरिरहेको छ र मिडियाले आफ्नो काम केही हदसम्म गर्न प्रयास गरिरहेको छ। तर मिडिया आफै पनि एउटा सामाजिक अर्थ राजनीतिको एउटा अङ्ग भएको हुनाले त्यसमा पनि विभिन्न किसिमका प्रभावहरू स्वाभाविक रूपमा छन् र मिडियाले जुन किसिमको एउटा लोकतन्त्रलाई गतिशील बनाउनको लागि जुन एग्रेसिभ ढङ्गले खेल्नुपर्ने भूमिका हो त्यसमा कमी कमजोरीहरू नभएको होइन, छ। खास गरी तपाईँको जनमुखी पब्लिक इन्ट्रेस्टको एउटा रिप्रेजेन्ट गर्नुपर्ने जुन मिडियाको दायित्व हो त्यतातर्फ अझै नेपाली मिडिया बढी सजग रूपमा अगाडि जान सकेको अवस्था छैन। जहाँसम्म डेमोक्रेटिक फ्रिडमहरू र डेमोक्रेटिक राइट्सहरूको वकालत गर्नुपर्ने र त्यसमा सशक्त आवाज उठाउनु पर्ने कुरा हो, त्यो कुरामा पनि मिडियाका कन्टेन्टहरूमा पनि हामीले अझ थप योगदान गर्नुपर्ने आवश्यकता छ भने मिडियाका जुन इन्स्टिट्युसन्सहरू छन् ती इन्स्टिट्युसन्सहरूमा पनि जुन किसिमको सक्रियता र सजगता चाहिन्छ त्यसमा काहीँ कमी भएको छ कि भन्ने मानिसहरूले सोचिरहेका छन्। त्यसमा अग्रसर चाहिँ हुनुपर्छ किनभने एउटा डेमोक्रेसी सञ्चालन गरिरहन मिडियाको त्यो एउटा एग्रेसिभ भूमिका हुन्छ, कन्टेन्टमा होस् या अरू सोसाइटीलाई रिप्रेजेन्ट गर्ने आवाज दिने कुरामा होस् त्यसमा मिडिया जहिले पनि फ्रन्टमा जागरूकतापूर्वक रहनुपर्छ। यदि रहन सकेन भनेदेखि के हुन्छ भने त्यो समाज समग्र समाज नै एउटा निष्क्रिय समाजमा बदलिँदै जान्छ र संस्था र संरचनाहरूप्रतिको आस्था र भरोसा कमजोर भएर जान्छ र मिडियाप्रति पनि मानिसहरूको आशा र भरोसा कमजोर भयो भनेदेखि उनीहरू हेल्पलेस हुन्छन्। हुन त अहिले इन्टरनेटले सोसल मिडिया दिएको छ र मानिसहरूले आफ्ना गुनासा असन्तुष्टि पीडा दुःख खुसी एक्सप्रेस गर्ने अल्टरनेटिभ प्लेटफर्म पाएका छन्। हिजो जस्तो उनीहरू रेडियो टेलिभिजन पत्र पत्रिकाहरूमा मात्रै भर पर्नुपर्ने आवश्यकता छैन, तर त्यसले चाहिँ जुन किसिमले जनताको एउटा आवाजलाई व्यवस्थित ढङ्गले प्रस्तुत गर्नुपर्छ त्यो गर्दैन। त्यसैले फ्री स्पिचको त्यो एउटा अपर्च्युनिटीका बावजुद पनि त्यो समस्याहरूको समाधानमुखी अभिव्यक्तिलाई तपाईँको व्यवस्थित गर्न सञ्चार माध्यमकै आवश्यकता पर्दछ। एउटा भेरिफाइड सुसूचित हुने माध्यम पनि सञ्चार माध्यम मार्फत नै हो, त्यसैले त्यो दिशामा नेपाली मिडियाले अझै गम्भीरतापूर्वक आफ्ना कन्टेन्टहरूमा पनि सोच्नुपर्छ र आफ्ना इन्स्टिट्युसनल आवाज दिने कुराहरूमा पनि अलि बढी जागरुकताको चाहिँ आवश्यकता देखिन्छ।
तपाईँले कन्टेन्टको कुरा उठाउनुभयो, मैले सञ्चार माध्यम अथवा पत्रकारितालाई सूचनाको प्रवाह यसले गर्दछ, यसले घटनाक्रमको विकासहरू बताउँदछ यसले, होइन, विचारको निर्माण गर्दछ, प्रति विचारको संरक्षण पनि गर्दछ यसले, होइन, यो अब दुईवटा कुरा हिसाबले हेरौँ न, यो सूचनाको प्रवाह र विचार निर्माण दुईवटा पाटोबाट हेरौँ, होइन। सूचनाको प्रवाहमा तपाईँले भने जस्तो हाम्रो समाजमा भएका कन्टेन्टहरू चाहिँ नि नेपाली सञ्चार माध्यमले कतिको आत्मसात गर्न पाएको देख्नुहुन्छ तपाईँ?
मिडियाले जुन कन्टेन्टहरू तपाईँले भने जस्तो पहिला त तथ्यहरूबाट मानिसलाई सुसूचित गराउनु पर्यो र तथ्यहरू सत्यहरू कहीँ पनि छोपिनु भएन, त्यो ओझेलमा पर्नु भएन, त्यो कुरा सकेसम्म प्रकाशमा ल्याउनु पर्यो, खोजी गरेर भए पनि प्रकाशमा ल्याउनु पर्यो। त्यो एउटा दायित्व मिडियाको हो, एउटा सतहमा आएको सूचनाहरूलाई प्रवाह गरिदिएर मात्रै त्यसको कर्तव्य पुरा हुँदैन, लुकेका सत्यहरू पनि खोज्नुपर्छ, सतहमा नदेखिएका तथ्यहरू पनि पत्ता लगाउनु पर्दछ र त्यसलाई व्यवस्थित रूपमा सुसूचित गर्न काम गर्नुपर्छ। त्यो चाहिँ एउटा सञ्चार मिडियाले गर्ने सञ्चार चाहिँ एउटा तपाईँको जे सतहमा देखिएको छ त्यो कुरालाई एउटा फेसिलिएट गरिदिने मात्रै होइन, लुकेका हराएका छोपिएका ओझेलमा परेका सबै तथ्यहरूलाई ल्याउनुपर्छ। त्यो तथ्यहरू ल्याउने कुरामा मिडियालाई आफ्नो मेहनत पनि चाहिन्छ, मिडियालाई हाम्रो राज्य प्रणाली सामाजिक प्रणालीले पनि मिडियालाई सपोर्ट गर्नुपर्छ। त्यस हिसाबले अझै हामीले कतिपय नेपाल जुन सञ्चार गर्ने दायित्व हो त्यो दायित्वमा नेपाली मिडियाले अझै थप मेहनत गर्नुपर्ने आवश्यकता छ। खालि एउटा फर्मल कम्युनिकेसनको माध्यम मात्र होइन जर्नलिज्म, यसमा जर्नलिज्म भन्ने शब्द आउँछ, त्यस कारण त्यो जर्नलिज्मको काममा अझै हामी लाग्नुपर्नेछ। सञ्चार सँगसँगै तपाईँले जुन विचार निर्माणको प्रक्रिया भन्नु, विचार निर्माणका लागि तथ्यहरूले पनि आम मानिसलाई विचार बनाउनलाई मदत नगर्ने होइन गर्छ, तर त्यो तथ्यहरूको विश्लेषण, त्यसको अन्तरकुन्तर, त्यसको साङ्गोपाङ्गो, त्यसको बहुआयामिक तपाईँको पक्षहरू केलाइदियो भनेदेखि विचार सही विचार निर्माण गर्न सहयोग पुग्छ। त्यो कुरामा अझै मोर अब्जेक्टिभ ब्यालेन्स भन्ने जुन हाम्रो जर्नलिज्मका सिद्धान्तहरू छन् ती कुराहरूमा हामी जागरुक भयौँ भने नै समाजमा एउटा सही विचारको निर्माण हुन, त्यसले ओपिनियनहरू बिल्ड गर्न चाहिँ मद्दत गर्न सक्दछ। र मिडिया भनेको चाहिँ सबैको आवाजलाई चाहिँ स्पेस दिने एउटा पब्लिक प्लेटफर्म हो, त्यसले पक्ष प्रतिपक्ष मार्जिनलाइज हेपिएका दबाइएका ती सबैहरूको आवाजलाई पनि त्यसले बचाउ गर्नुपर्छ, किनभने त्यो एउटा साझा प्लेटफर्म हो। त्यसैले त्यसमा चाहिँ अझै हामीले भनौँ न गुनासो छ समाजमा कि मानिसहरूका मिडियाहरूमा पक्षधरता भयो, मिडियाहरूले चाहिँ भुइँ मान्छेका दुःख कथाहरू ल्याइदिएन, अथवा डिसेन्ट भोइसहरू असहमतिपूर्ण आवाजहरूलाई चाहिँ उचित स्थान दिएन, अथवा असहमतिपूर्ण आवाजहरूमाथि दमन हुँदाखेरि त्यसको पक्षमा त्यसले अझ जागरुकतापूर्वक आवाज उठाइदिएन भन्ने गुनासोहरू नभएको होइन। तर नेपाली मिडिया यी तिनटै दायित्वहरू प्रति हाम्रो मिडियामा एक किसिमको मूलधारको मिडियामा भनौँ न, मूलधार त अब कसलाई भन्ने भन्ने एउटा समस्या छ, तर नेपाली जर्नलिज्मलाई कसले रिप्रेजेन्ट गर्छ भनेर एउटा समग्रतामा यसो हेर्दाखेरि जसलाई हामी मूलधार भनेर रेडियो टेलिभिजन पत्र पत्रिकाको एउटा बढी प्रयोग गरिने मिडियाहरूको कन्टेन्टहरूलाई हामीले केलायौँ भनेदेखि यो कुरामा कमीहरूका बावजुद पनि सही दिशामै छ। हाम्रो नेपाली मिडिया बढीभन्दा बढी झुठा अफवाहहरू सिर्जना गर्ने अथवा मानिसलाई चाहिँ नियोजित रूपले उसको विचार प्रवाह गर्नलाई चाहिँ तपाईँको इन्फर्मेसनको एकहोरो बहावबाट चाहिँ प्रभावित गर्ने, त्यो भन्छौँ डिसइन्फर्मेसन, मिसइन्फर्मेसन, फेक न्युजको जुन ट्रेन्डहरू ग्लोबल जर्नलिज्ममा आइरहेको छ त्यसका दुष्प्रभावहरूबाट हामी बचेका पुरै अलग त छैनौँ, त्यसको दुष्प्रभावहरू छ, तर जुन त्यो रोग चाहिँ नेपाली मिडियामा जस्तो भनौँ हामी छिमेककै कुरा गरौँ, एउटा वेल स्ट्रक्चर डेमोक्रेसी भएको इन्डियाकै कुरा गऱ्यौँ भने इन्डियन मिडियाको तुलनामा नेपाली मिडियामा चाहिँ त्यो कमी देखिन्छ, त्यो एउटा राम्रो पक्ष पनि छ। त्यसैले पक्ष केलाएर हेर्दाखेरि कन्टेन्टमा गर्नुपर्ने अरू कुराहरू छ नि, मैले अघि नै भने जस्तो पब्लिक इन्ट्रेस्ट कन्टेन्टहरू धेरै नै हामीले अझै उत्खनन गर्नुपर्ने, र जर्नलिज्मले चाहिँ खालि एउटा सिम्पल इन्फर्मेसन फ्याक्टहरू मात्रै प्रवाह गर्ने होइन, त्यसलाई एउटा क्वालिटी कन्टेन्ट, एउटा गुणस्तरीय कन्टेन्ट बनाउनलाई चाहिँ त्यसका साङ्गपाङ्गु अब्जेक्टिभ विश्लेषण सन्तुलित विश्लेषण सहित पस्कनुपर्ने हो, त्यो दिशामा हामीले अझै काम गर्नुपर्ने आवश्यकता चाहिँ देखिन्छ।
यो तपाईँले फेक न्युजको कुरा ल्याउनुभयो, संसारका थुप्रै प्रजातान्त्रिक मुलुकहरू पनि यो फेक न्युजबाट प्रताडित भएको, त्यहाँको प्रजातान्त्रिक समाजहरू प्रताडित भएको पाउँछौँ, तिनको तुलनामा नेपाली मिडियाबाट फेक न्युजहरू प्रभाव भएको तपाईँको चाहिँ नि विचारमा चाहिँ नि धेरै नै कम छ त्यो चाहिँ नि होइन?
फेक न्युज चाहिँ कस्तो छ भने सञ्चार माध्यमहरू फेक न्युजका वाहक हुन् भनेर यो अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा टर्मिनोलोजी मिडियाको एगेन्स्टमा त्यसलाई प्रमोट गरे, तर वास्तवमा फेक न्युजको प्रभाव चाहिँ मिडियाले भन्दा पनि पोलिटिकल सेक्टरले बढी गर्छ। स्टेट स्पोन्सर्ड फेक न्युजहरू चाहिँ संसारभरि नै सबभन्दा ठुलो चुनौती हो, र यसलाई पहिला हामी प्रोपोगन्डा भन्थ्यौँ, एउटा सडेन स्वार्थ पुरा गर्नका लागि नियोजित रूपमा प्रवाह गरिने झुटहरू प्रचारहरू को मारमा मिडिया पनि त्यसमा चाहिँ सहयोगी भइदिएको, ती तथ्यहरूलाई भनौँ न एउटा पोलिटिकल स्टन्ट दिएर एउटा कुनै लिडरले एउटा झुट प्रचार गर्छ अनि त्यसलाई चाहिँ ठुलो ब्यानरमा ठुलो समय दिएर मिडियाले त्यसलाई प्रचार गरिदिने सहयोगी भूमिका खेलेको, यस्ता कुराहरू चाहिँ मिडियामा छ। तर फेक न्युजको स्रोतहरू भनेको मिडियाको आफ्नै प्लान अनुसार मात्रै पनि हुँदैन, त्यसैले यो फेक न्युजको अहिले त हामी इन्फोडेमिक भनेर भनेका छौँ, सूचनाकै महामारी भयो यो हाम्रो कोभिडको यो कन्टेक्स्टमा भन्ने कुराहरू पनि आएको छ। सूचनाहरू यति धेरै स्रोतहरूबाट आएर यति ठुलो गतिमा आए, त्यसले मानिसहरूलाई दिग्भ्रमित बनायो र मानिसहरूलाई झन् बढी चुनौतीमा पार्यो भन्ने छलफलहरू चलि नै रहेको छ। त्यस हिसाबले हेर्दाखेरि फेक न्युजको जुन दुष्परिणामहरू अथवा त्यसको दुष्प्रभावहरूको हामी कहाँ छँदै छैन भनेको होइन, तर त्यो जुन तहमा हुनुपर्ने हो त्यो तहमा छैन, किनभने स्टेट स्पोन्सर्ड फेक न्युज चाहिँ के हुन्छ भने वान साइडेड मिडिया इन्डस्ट्री भएको ठाउँमा त्यसको प्रभाव बढी हुन्छ। जस्तो हामी कहाँ पनि स्टेट मिडिया छ, स्टेट मिडियाको ओभरअल मिडियाको पाइभित्र त्यसको झन् 30% स्ट्रेन्थ अहिले पनि स्टेट मिडियाको छ, र त्यसले चाहिँ स्टेटको इन्ट्रेस्ट न्युजहरू प्रवाह गर्छ, त्यसमा धेरै जसो चाहिँ यो प्रोपोगन्डा न्युजहरू नै हुन्छ, अब त्यो पनि वान अफ द फेक न्युज नै हो। तर अर्को साइडमा चाहिँ हाम्रो मिडिया जुन किसिमले चाहिँ डिभाइडेड इन पोलिटिक्स छ, अनि सडेन बजारको इन्ट्रेस्टहरूले पनि त्यसलाई प्ले गरेको होला, अथवा अवाञ्छित समाजका समूहहरूले पनि त्यसलाई प्रयोग गरेको कारणले ती न्युजहरू बनाएर झुटहरूलाई न्युज बनाएर जुन प्रस्तुत गरिन्छ त्यो विकृतिहरूबाट हामी मुक्त चाहिँ छैनौँ। तर त्यो विकृतिको जुन तह हो यसो तुलनात्मक रूपमा हेर्दाखेरि कमै देखिन्छ। अहिले अर्को के भने फेक इन्फर्मेसन्सहरूको ठुलो स्रोत चाहिँ सोसल मिडिया भएको छ, र कुन सोसल मिडिया हो कुन मास मिडिया यो भनौँ न जर्नलिज्मका माध्यमहरू हुन् भन्ने कुरा पनि उपभोक्ताले राम्ररी बुझ्न ठम्म्याउन सक्दैनन्। आम मानिसले त्यो फेसबुकबाट आएको हो कि एउटा दैनिक पत्रिकाबाट आएको हो, त्यो ट्विटरबाट आएको हो कि एउटा रेडियो कन्टेन्ट हो अथवा टेलिभिजन कन्टेन्ट हो अथवा एउटा चाहिँ अनलाइनको कन्टेन्ट हो भन्ने कुराको छुट्याउने त्यो हाम्रो कन्ज्युमरहरूमा पनि त्यस किसिमको अवेरनेस र सजगताको अभावले आम धारणा चाहिँ के बनिरहेको छ भने यी सबै सूचनाका स्रोतहरू समाचारका स्रोतहरूले धेरै जसो चाहिँ नभएका कुराहरू पनि बाहिर प्रचार गर्छन् भन्ने किसिमको मानिसमा अवधारणा परेको छ, धेरै मान्छेले पत्याएको अवस्था छ। समग्रतामा एउटा जर्नलिज्मका माध्यमहरूमाथिको क्रेडिबिलिटीको मापन गर्ने विभिन्न अध्ययनहरूले के देखाउँछ भने नेपालमा मानिसहरूले अहिले पनि रेडियो टेलिभिजन पत्र पत्रिकाका समाचारहरू र कन्टेन्टहरूलाई अन्तभन्दा बढी नै पत्याउँछन् विश्वास गर्छन्। त्यो तुलनात्मक रूपले हेर्दाखेरि नेपालमा मिडियाको क्रेडिबिलिटी 50% भन्दा त तलै छ, तर जानुपर्ने त हामी 80-90% हो, तर अरू देशहरूमा भन्दा चाहिँ राम्रो अवस्थामा छ।
अघि तपाईँले सोसल मिडियाको कुरो ल्याउनु भयो, कता कता के देखिन्छ भने सोसल मिडियामा आउने कन्टेन्ट अथवा सोसल मिडियामा प्रभाव भइरहेका विचारहरूले मूलत मूलधार भनिएको होइन मूलधार भनिएको अथवा मास मिडियालाई चाहिँ नि अलिक बढी नै प्रभावित गरेको देखिन्छ। कतै यो सोसल मिडियाको कारणले प्रभावित हुन पुग्दाखेरि पनि मास मिडियाको अथवा हामीले जर्नलिज्म गर्ने मिडिया भनौँ होइन त्यहाँको चाहिँ क्रेडिबिलिटीमा प्रश्न चिन्हहरू लागेको त होइन?
हो, पक्का हो, किनभने परम्परागत भनौँ न हामी पहिलादेखि हामीले प्रयोग गर्दै विकास गर्दै आएको विज्ञानले विकास गर्दै आएका जति पनि माध्यमहरू छन् टेलिभिजन होस् रेडियो होस् पत्र पत्रिका होस् अब यी सबै कुराहरूलाई अहिले इन्टरनेटको नयाँ माध्यमले एक किसिमले रिप्लेस गरिरहेको छ र इन्टरनेट नै मुख्य माध्यम बन्न पुगेको छ र इन्टरनेटमा पत्रकारिताका सिद्धान्तहरूमा आधारित सूचना सामग्रीहरू मात्रै प्रभावित हुँदैनन् र त्यसले अरू अवसरहरू सिर्जना गर्यो र जुन किसिमका प्लेटफर्महरू अहिले हामीलाई एभाइलेबल छन् फेसबुक ट्विटर अब यस्ता लाखौँ प्लेटफर्महरू छन् ती लाखौँ प्लेटफर्मले आफ्नो विशेषता अनुसारका जुन सामग्रीहरू प्रवाह गर्ने एउटा माध्यम दियो त्यो माध्यमले चाहिँ मानिसहरूलाई संवाद गर्न मानिसहरूलाई अभिव्यक्ति गर्न र मानिसहरूलाई जान्न थाहा पाउन विभिन्न अपर्चुनिटीहरू प्राप्त भयो असङ्ख्य अवसरहरू प्राप्त भयो। त्यसले गर्दाखेरि यो हाम्रो चाहिँ जुन पत्रकारिताका सिद्धान्तमा आधारित माध्यमहरूको सङ्कट परेको छ, उनीहरूको यो विश्वसनीयतामाथिको सङ्कट मात्र होइन उनीहरूको अस्तित्वको सर्भाइभलको सङ्कट पनि आएको छ। अब यो अहिले त्यही भएर अहिले अब डिजिटल जुन इन्टरनेटका जुन माध्यमहरू बने त्यसमा रेडियो पनि गएको छ टेलिभिजन पनि गएको छ त्यसमा पत्र पत्रिका पनि गएका छन् अनलाइनका विभिन्न माध्यमहरूको विकास भएको छ, तर सँगसँगै एउटा कन्टेन्टलाई चाहिँ एडिट नगरिकन जसले हालिदियो त्यो एउटा कन्टेन्ट जसले प्रड्युस गर्यो त्यसैले डिसिमिनेट गर्ने जुन प्रत्यक्ष डिसिमिनेट गर्न पाउने जुन माध्यमहरू आए भनौँ न अब रेडियो टेलिभिजन अथवा पत्र पत्रिकामा त एउटा सम्पादकीय टिम हुन्छ सूचनाहरू एउटाले डेभलप गर्छ अर्कोले भेरिफाइड गर्छ चेक गर्छ अनि फाइनल गरेर त्यसलाई पठाउने जुन एउटा चाहिँ एउटा सिस्टम छ त्यो सिस्टम बिना नै सोसल मिडियाहरूमा त विचार र सूचनाहरू जान्छन्। तर मानिसले पाउँदाखेरि त फेरि आम सञ्चार माध्यमबाट गएको पनि त्यही चिज हो सोसल मिडियाबाट आएको पनि त्यही हो भन्ने एउटा चाहिँ सर्वसाधारणमा परेको कारणले अहिले मिडियाको विश्वसनीयतामाथि र मिडियाको अस्तित्वमाथि नै धेरै हदसम्म चाहिँ सङ्कट आएको छ किरणजी, त्यो यथार्थ हो। र यो यथार्थमा परम्परागत मिडियाहरू जुन हाम्रो चाहिँ छन् उनीहरूले अहिले नयाँ नयाँ रणनीतिहरू अख्तियार गरेर आफ्नो छुट्टै पहिचान र छुट्टै अस्तित्व कायम गर्नका लागि अझ बढी मेहनत गरेर विश्वसनीय बन्ने र आफ्ना सामग्रीहरू आफ्ना कन्टेन्टहरूको क्वालिटी बढाएर आफ्नो अस्तित्वलाई चाहिँ कायम राख्नुपर्ने यो सङ्कटकै बेला छ।
हामीसँग मिलन ओलीजी सुर्खेतबाट जोडिनु भएको छ। मिलनजी नमस्कार।
हजुर नमस्ते, अतिथिजीलाई पनि नमस्ते।
छोटकरीमा आफ्नो कुरा राखिदिनुहोस् न।
नमस्ते मिलनजी।
के छ भनेपछि अहिले सोसियल मिडियाले जथाभावी यो फेक न्युजहरू प्रसारण गरिदिँदाखेरि मानिसहरू परासित भइरहेको अवस्थामा उनीहरूले कस्तो समाचारलाई यो समाचार सही हो है भनेर विश्वास गर्ने, अथवा यो उनीहरूले कस्ता कस्ता व्यक्तिहरूको समाचार थाहा पाउने र कसरी सही बनाउने भन्ने प्रश्न रहेको छ।
धन्यवाद मिलनजी।
मिलनजीले भनेको सही हो, खास गरी उपभोक्ताहरूलाई हामीले सजग गराउनु पर्ने आवश्यकता छ। आम मानिसलाई एउटा साक्षर बनाउनु पर्यो, त्यसमा सचेत बनाउनु पर्यो र कुन चाहिँ माध्यमबाट आएको समाचारहरू चाहिँ विश्वसनीय हुन्छन्, त्यसमा चेक गरिएको हुन्छ, तथ्यहरू चेक गरिएको हुन्छ, पुनर्पुष्टि गर्ने आधारहरू खोजिएको हुन्छ भन्ने कुरा हेर्नु पर्यो। त्यसैले त्यो सामग्री रेडियोबाट आएको हो कि टेलिभिजनबाट आएको हो कि कुनै पत्र पत्रिकाकोबाट आएको हो कि अथवा सिधै फेसबुक अथवा अरू माध्यमहरूबाट आएको हो भन्ने कुरा आम मानिसले छुट्याउन सक्ने गरी उहाँहरूलाई बुझाउनु पर्छ। यो यसका लागि व्यापक रूपमा एउटा मिडिया लिट्रेसीको एउटा अभियान जरुरी छ र यो सजगता हामीले एवेरनेसको कुराहरू जति बढाउन सक्यौँ त्यसपछि मात्रै उहाँहरूले चाहिँ कुन स्रोत हो, त्यो सूचनाको कुन स्रोत हो भनेपछि त्यसको विश्वसनीयतामा पत्याउने या नपत्याउने अवस्था सिर्जना हुन्छ। त्यसैले यो एउटा नयाँ काममा हामी नागरिक समाजले, हाम्रा शैक्षिक संस्थाहरूले, हाम्रा विभिन्न किसिमका चाहिँ मिडियाहरूले, सबैले आम मानिसलाई चाहिँ यो जागरूक बनाउनु पर्ने आवश्यकता छ। यदि त्यो बनाउन सकेनौँ भने यो प्रविधिले जुन गन्जागोल अवस्था सिर्जना गरेको छ त्यसले बढी नै समस्याहरू सिर्जना गरेरै लिएर जान्छ। त्यसैले यसमा व्यापक रूपमा मिडिया साक्षरताको अभियानहरू आवश्यक छ।
यसमा ताराजी अर्को एउटा पक्ष, अब हामी सबैले फेस गर्दै आएको के भने घटनाक्रमहरू यति छिटो छिटो द्रुत गतिमा विकास भइरहेको छन्, एउटा अर्को घटनाक्रम प्रस्तुत गर्ने माध्यमहरू जस्तो सोसियल मिडियादेखि लिएर अब इन्टरनेट बेस्ड पत्रकारिता गरिरहेको मिडियाहरू होइन देखि लिएर आजको समाचार भोलि छाप्ने पत्र पत्रिकासम्म होइन प्रिन्ट मिडियासम्मको जुन फोरम हामी कहाँ उपलब्ध छ त्यहाँ चाहिँ नि के भने घटनाक्रमको एकदमै द्रुत गतिमा विकास र छिटो हुने चाहनामा एउटा कुरा के देखिन्छ भनेदेखि जस्तो रिपोर्टिङको कुरा गर्यो भने एउटा कन्टेन्टको कुरा त बेग्लै कुरा भयो, कन्टेन्टमा पनि तपाईँको चाहिँ भएका रिपोर्टिङहरूमा चाहिँ नि सिङ्गल सोर्सेस रिपोर्टिङहरू चाहिँ नि धेरै भइरहेको छ। यसले सञ्चार माध्यम अथवा सञ्चार माध्यमको विश्वसनीयतामा कतिको ह्रास पुर्याउँछ? सिङ्गल सोर्सेस तपाईँको चाहिँ नि रिपोर्टिङहरू अथवा अननेम सोर्सेस रिपोर्टिङहरू भइरहेको छ होइन, त्यो हामीले प्र्याक्टिस गर्न थालिसकेका छौँ यो छिटो हुने आदि इत्यादिमा। यसले चाहिँ नि हाम्रो पत्रकारिताको जुन स्ट्रेन्थ छ, डेमोक्रेसीको लागि जुन चाहिने पत्रकारिता जुन पिलर भनेर भन्छौँ, त्यसलाई कति क्षति पुर्याइरहेको छ?
डेफिनेटली क्षति पुर्याएको छ, किनभने विश्वसनीयता घट्दै गएको छ। एउटा कसैले केही भनिदियो, छिटो त्यसलाई मासमा पठाउनको लागि एउटा अस्वस्थ प्रतिस्पर्धामा छिटोभन्दा छिटो एउटा व्यक्तिलाई कोट गर्यो, एउटा व्यक्तिले यसो भने त्यसो भने भन्यो अनि त्यसलाई चेक नगरो, अर्को पक्षको कुराहरू पनि त्यसमा खोजी नगरिकन छिटो छिटो समाचार पठाइदियो, अथवा त्यसले सही रूपमा मानिसलाई सूचित पनि गर्दैन र विचार निर्माण पनि ठिक ढङ्गले गर्दैन। जब हामी मानिसलाई वेल इन्फर्म पनि गर्दैनौँ र मानिसलाई एउटा जिम्मेवार ढङ्गले हामीले अब्जेक्टिभ तथ्यहरू र त्यसलाई सन्तुलित विचारहरू र डिटेल विचारहरू पठाएरै मानिसलाई विचार निर्माणमा सहयोग पुर्याउने प्रक्रियामा हामीले मद्दत गरेनौँ भने त्यो मिडियाहरूको अर्थ हुँदैन। त्यो माध्यमहरू त हाम्रो होला, प्रविधिले दिएका माध्यमहरू, हामीले रेडियोको फ्रिक्वेन्सी प्रयोग गरेर मानिसका हामीले आफ्नो आवाजहरू पठाइदिएका हौँला, हामीले टेलिभिजनमा चाहिँ फ्रिक्वेन्सीहरू युज गरेर हामीले हाम्रा श्रव्य दृश्य पठाइदिएका हौँला र हामीले प्रिन्टिङ प्रेसमा प्रयोग गरेर पत्रिकाहरू पनि प्रकाशन गरेका हौँला, तर त्यो गर्दैमा ती त्यसमा आउने सामग्रीहरू त्यसअनुसार नै भएनन् भने त्यसको जुन गरिमा छ र त्यसको जुन भूमिका छ लोकतन्त्रमा, त्यसलाई जुन महत्त्व दिइन्छ, त्यसको सान्दर्भिकता सकिएर जान्छ। त्यसो हुनाले अब त्यो जर्नलिज्मको जुन धर्म हो त्यसप्रति त सजगता हुनै पर्छ। अब इन्टरनेट त अब सत्य हो, इन्टरनेट यस्तो माध्यम भएर आइसक्यो, अब त्यसलाई हामीले कसैले इग्नोर गर्न सक्दैन, र इन्टरनेटमा नगइकन कुनै माध्यम बाँच्दा पनि बाँच्दैनन्। त्यो पत्रिका मात्रै म चलाउँछु, रेडियो मात्रै चलाउँछु, टेलिभिजन मात्रै चलाउँछु, म प्रिन्टिङ प्रेसको कागजमा मात्रै आफ्ना कुरा छाप्छु, र म रेडियो फ्रिक्वेन्सी र टेलिभिजन फ्रिक्वेन्सीबाट मात्रै म टेलिभिजन सेट र रेडियो सेटमा पुग्छु, म अब इन्टरनेटका अरू माध्यमहरूबाट जान्न भनेर कसैले भन्छ भने त त्यो त टिक्नै सक्दैन। प्रविधिले त्यसलाई मिचेर गइसक्यो, यो प्रविधिलाई त हामीले आत्मसात गरेरै एउटा डिजिटाइज हुने क्रमबाट सञ्चार माध्यमहरू जानै पर्छ। तर जाँदाखेरि यसले जुन गतिशीलता दियो मानिसमा पुग्ने, त्यो गतिशीलता सँगसँगै आफूलाई पनि सतहमा बगाउनु भएन, एउटा गम्भीर कन्टेन्ट सहित नै जान जाँदै गयो भने मात्रै त्यहाँनिर चाहिँ यो जर्नलिज्मका माध्यमहरू र अरू माध्यमहरूको बिचको अन्तर मानिसहरूले बिस्तारै थाहा पाउँदै जान्छन्, र त्यसको प्रयोगकर्ताहरू पनि त्यही रूपमा चाहिँ सुसूचित हुन्छन्, र प्रयोगकर्ताहरूले पनि तथ्यहरू जान्न पाउँछौँ, र समाजलाई पनि हामीले चाहिँ एउटा सही विचार निर्माण गर्न र खराबीहरूमा औँला उठाउन आवाज दिन र आफ्ना पीडा दुःखहरू चाहिँ कहाँ व्यक्त गर्यो भनेदेखि त्यसले सम्बोधन पाउन सक्छ, समस्या समाधानमुखी अवस्था सिर्जना हुन सक्छ भनेर मानिसहरूले फेरि ती माध्यमहरूप्रतिको भरोसा बढ्छ। नत्र के हुन्छ भनेदेखि यो सोसल मिडियाको लहरले मानिसलाई के भन्छन् भने आफ्नो थाहा दिनुपर्ने कुरा नि म यसैबाट थाहा दिन्छु, मलाई कसैलाई गाली गर्नु छ, कुनै विचार राख्नु छ भने म त्यसैबाट राख्छु, मलाई कुनै गुनासो छ, मेरा दुःख पीडा फ्रस्ट्रेसन्सहरू छन् भने पनि, निराशा छन् म यहीँ अभिव्यक्त गर्छु, मेरा कुनै सिर्जना छन् भने पनि यहीँ राखिदिन्छु भन्ने जुन अहिले आम ट्रेन बढेर गएको छ, त्यसले चाहिँ के हुन्छ त भन्दाखेरि एउटा डेमोक्रेसीको स्वस्थ विकासका लागि जुन जिम्मेदार सञ्चार माध्यमको आवश्यकता परिरहन्छ, किनभने एउटा सामूहिक प्लेटफर्म भन्छन् नि, कमन प्लेटफर्म संवादका लागि कमन प्लेटफर्म त फेरि पनि पत्रकारिताका माध्यमहरू मात्रै हुन सक्छन्, र ती माध्यमहरूले नै त्यो भूमिका खेलिरहनुपर्छ। प्रविधिको यो चुनौतीलाई आत्मसात गर्दै पत्रकारिताले अझ बढी, हिजोभन्दा बढी, हिजो भनौँ न, हिजो एउटा सामान्य सूचना नै छापिदियो भने अथवा एउटा सामान्य सूचना नै रेडियो टेलिभिजनमा भनिदियो भने पनि त्यसको प्रभाव र महत्त्व चाहिँ बढी पर्न सक्थ्यो, त्यतिले नै त्यसको त्यो माध्यमप्रति मान्छेको उपभोक्ताहरूको आकर्षण भइरहन सक्थ्यो, तर आजको अवस्था चाहिँ त्यस्तो छैन, त्यो चाहिँ अरू माध्यमहरूले त्यो स्पेस लिइसके, त्यसैले सञ्चारका माध्यमहरूले चाहिँ आफ्नो हिजोको शैलीले काम गरेर हुँदैन, नयाँ शैली, इन डेप्थ पब्लिक इन्ट्रेस्ट र इन डिटेल एनालिसिस, यी तीन चारवटा कर्ममा आफ्नो क्षमता चाहिँ बढाउनै पर्छ।
ताराजी, यो अर्को एउटा प्रवृत्ति देखा परिरहेको छ नेपाली सञ्चार माध्यममाथि दबाब, उनलाई त संसारभरिकै सञ्चार माध्यममाथि एउटा दबाब चाहिँ के भने सोसल मिडिया मार्फतबाट चाहिँ नि एक लेभलको कन्टेन्ट डिक्टेसन पनि हुन थालेको छ, अर्थात् यो सञ्चार माध्यममा आउनु पर्छ, यो आउनु हुँदैन भनेर भन्ने खालको चाहिँ नि एउटा डिक्टेटेड वेमा चाहिँ नि मान्छे, उनलाई त मान्छेहरूले आफ्नो धारणा राखेका हुन् होइन, तर सोसल मिडियाको यति प्रभाव बढ्दो भइरहेको छ कि परम्परागत मिडिया अथवा मूलधारका मिडियाहरू चाहिँ नि ले त्यसलाई डिक्टेटेड रूपमा चाहिँ नि कतिपय अवस्थामा स्वीकारेको जस्तो देखिन्छ, यो प्रवृत्तिले चाहिँ नि मिडियालाई कतिको असर पार्छ, परम्परागत मिडियाको जुन एउटा अवधारणा छ त्यसले चाहिँ नि मूलत कुनै पनि सञ्चार प्रवाहको अन्ततोगत हेर्ने भनेको चाहिँ नि इम्प्याक्ट हो नि होइन, समाजमा राज्य संयन्त्रमा कतिको इम्प्याक्ट परेको छ भनेर, त्यो इम्प्याक्ट पार्ने मिडियाको शक्तिमाथि कतिको असर पार्छ यसले,
मिडियाको कन्टेन्टहरू यस्तो यो भनौँ न इन्फ्लुएन्स विभिन्न चिजले गर्थ्यो, जस्तो पहिला हामी पोलिटिक्सले इन्फ्लुएन्स गर्छ भन्थ्यौँ, मार्केटको विज्ञापनले यसलाई इन्फ्लुएन्स गर्छ भन्थ्यौँ, आज तपाईँले भने जस्तै सोसल मिडियाकोमा आएका विचारहरू र सूचनाहरूले पनि यो त्यसको लहरमा मिडिया कन्टेन्टहरूलाई बहकाउ गराएको अवस्थाहरू छ। अर्को चाहिँ समाजमा जुन किसिमको एउटा उत्तेजनात्मक र एउटा उग्रवादी सोचहरू छ, चिन्तनधारा छ, खास गरी यो पपुलिजमको, एक्स्ट्रा नेसनलिजमको जुन धारहरू बढ्यो, त्यसैको बहकाउमा चाहिँ मिडियाका कन्टेन्टहरू निर्देशित हुने खतराहरू संसारभरि नै छ। त्यसैले यो पपुलिजमको, लोक रिज्याइको बहकाउमा मिडियाहरू लाग्दै गयो भनेदेखि त्यसले के हुन्छ भनेदेखि भूमिका चाहिँ हराउँछ, यसले त काउन्टर भूमिका खेल्नुपर्छ, तथ्य यो यस्तो विचार प्रवाह भइरहे पनि, एकरो विचार यस्तो आइरहे पनि यथार्थ यो है, हामीले बुझ्दाखेरि, हामीले जाँच्दाखेरि, हामीले सूचनाहरू खोज्दा, दुवै पक्ष, तिनै पक्ष, यसको बहुआयामिक पक्ष केलाउँदा यथार्थ यो भन्ने हिम्मत मिडियाले राख्नुपर्छ। कुनै एउटा व्यक्तिको बारेमा एउटा सोसल मिडियामा कसैले एउटा ट्रोलिङ गरिदियो भने मिडियाले पनि त्यसैलाई खेद्न थाल्यो, अथवा सोसल मिडियामा एउटा समूहले चाहिँ एउटा कुनै आइडियामा चाहिँ प्रोभोक गर्यो भने अब त्यसैलाई चाहिँ तपाईँको एडिटोरियलको कन्टेन्ट बनाउन थाल्यो, न्युज कन्टेन्टहरू बनाउन थाल्यो भनेदेखि त्यसको मिडियाको भूमिका चाहिँ कमजोर भएर जान्छ। जसरी न्यायपालिकामा चाहिँ बाहिर के बहस हुन्छ भनेर न्यायाधीशहरूले हेरेर फैसला लेख्न थाले भने त्यो न्याय मर्छ भनिन्छौ नि, त्यसै गरी मिडियामा पनि न्युज रुममा चाहिँ त्यो गम्भीरता हरायो भने त्यो न्युज रुमको अर्थ हुँदैन। त्यसैले त्यो न्युज रुमले जुन धर्म निर्वाह गर्नुपर्ने हुन्छ त्यसमा लाग्दाखेरि कहिलेकाहीँ सोसल मिडियाले, युट्युबले, फेसबुकले, ट्विटरले क्रिएट गरेको एउटा माहौलमा कहिलेकाहीँ चुनौती खडा पनि गर्न सक्नुपर्छ। त्यसको लागि नै आम सञ्चारको माध्यमको आवश्यकता हो। त्यसैले त्यो आम सञ्चारका माध्यमहरूले त्यो भूमिका खेलेनन् भने आम सञ्चारका माध्यम पनि एउटा के हुन्छ भने त्यही प्रवाहमा चाहिँ भहकिएर जान्छ। यो पपुलिजमको शिकार इन्टरनेट डिजिटल प्लेटफर्महरूको बहकाउमा आम सञ्चारका माध्यमहरूको कन्टेन्टहरू परिरहँदाखेरि उनीहरूकै सान्दर्भिकता सकेर जान्छ। मान्छेले किन हेर्ने त त्यो टेलिभिजन किन हेर्ने, रेडियो किन सुन्ने, पत्र पत्रिका किन पढ्ने भन्ने प्रश्नहरू आउन सक्छ, आइरहेको अवस्था छ। त्यो संसारभरि नै छ र हाम्रो देशमा पनि त्यो छ। त्यसैले कतिपय जस्तो भनौँ न पहिला पहिला जुन सेन्सेसनल न्युजहरू निकाल्ने विकली पेपरहरू अहिले इरिलिभेन्ट भएर गए, अस्तित्व नै तपाईँको चाहिँ हराएर गएको छ होइन। केही अब जुन म्यागजिनहरूको प्रतिको मान्छेको आकर्षण छ, इभन इन डिजिटल प्लेटफर्ममा भए पनि त्यसको आकर्षण छ। अब अहिले कयौँ डिजिटल प्लेटफर्महरूको एभाइलेबिलिटीले गर्दाखेरि कयौँ हाम्रा रेडियोहरू पनि मानिसले नसुन्ला, त्यो रेडियो सुन्नलाई त त्यसमा त एउटा डिफ्रेन्ट कन्टेन्ट आउँछ भन्ने कुराको मान्छेलाई अनुभूति चाहिँ हुनुपर्छ। र त्यो पपुलिजमको लहरले पारेको जुन डिक्टेसन छ त्यसमा जर्नलिजम बहकियो भने त्यो जर्नलिस्ट को जर्नलिस्ट भन्ने प्रश्न छ नि, एभ्री सिटिजन इज जर्नलिस्ट अथवा जर्नलिस्ट हुनलाई चाहिँ एउटा केही डिफरेन्सेस चाहिन्छ भन्ने जुन प्रश्न छ त्यो प्रश्नको फेरि जवाब आउँदैन। हरेक मान्छेले त्यसो भए त आफै सूचना प्रवाह गरिदिन्छ, त्यसो भए पत्रकारहरूको अस्तित्वको अर्थै रहँदैन। त्यो कुरामा चाहिँ सचेत हुनुपर्छ, त्यति धेरै सजगता छैन हाम्रो देशमा।
अलिकति तपाईँले काम गरिरहनु भएको क्षेत्र विशेष गरी यो आरटीआईको क्षेत्रमा चाहिँ थोरै कुरा गर्नु, यो आरटीआईको हुनलाई त यो राज्य संयन्त्रलाई पारदर्शी तुल्याउनुको लागि होइन ट्रान्सपरेन्ट तुल्याउनुको लागि यो एउटा चाहिँ नि कानुनले नै कानुन निर्माण गरिकन एउटा अधिकार दिएको हो, सबै नागरिकलाई अधिकार दिएको कुरा हो र यसको प्रयोग अलि बढ्ता पत्रकारहरूले गर्छन् आफ्नो समाचार निर्माणको क्रममा। यसको प्रयोगको स्थिति कस्तो छ, आरटीआईको प्रयोग नेपाली पत्रकारिताले कति हदसम्म गरिरहेका छन्?
आरटीआईको तपाईँले भन्नुभएको सही हो कि सूचनाको हक हरेक मानिसलाई दिइनुको पछाडिको एउटा दर्शन के हो भनेदेखि हरेक मानिसलाई प्रत्येक कुरा सार्वजनिक सरोकारका र आफ्नो सरोकारका प्रत्येक कुरा थाहा पाउने अधिकार सुनिश्चित गरिनुपर्दछ। इट मिन्स हरेक तथ्यहरूमा उसको एक्सेस सुनिश्चित गरिनुपर्छ ताकि उसले सत्य जान्न पाओस्, सही कुरा थाहा पाउन पाओस् र त्यसको आधारमा सही विचार निर्माण गर्न सकोस् र आफ्नो भूमिका पनि त्यस अनुसार सार्थक भूमिका खेल्न सकोस्। किनभने लोकतन्त्रमा एउटा वेल इन्फर्म्ड सिटिजनले मात्रै एउटा वेल इन्फर्म्ड भूमिका खेल्न सक्छ। त्यो मिनिङफुल सिटिजनरी भयो भने मात्रै डेमोक्रेसी डेमोक्रेसी हुन्छ, किनभने नत्र त त्यो नागरिकको तन्त्र नै हुँदैन। त्यसको लागि राइट टु इन्फर्मेसन ल्याइएको हो र त्यसले हरेक मानिसलाई तथ्यहरू खोज्ने, सत्यहरू जान्ने अपर्चुनिटी इन्स्योर गर्छ कानुनी रूपमा। त्यो काममा पत्रकारहरूको दायित्व नै सत्य खोज्ने र आम मान्छेलाई त्यो सत्य लगेर जानकारी दिने हुनाले पत्रकारहरूले बढी नै तथ्य र सत्यको पत्ता लगाउनको लागि सूचनाको हकको प्रयोग गर्नुपर्छ, गर्न सक्छन्, गरेका पनि छन्। नेपालको सन्दर्भमा कुरा गर्यो भनेदेखि सूचनाको हकको दुईटा यसको मूल आयाम हुन्छ। एउटा चाहिँ स्वत नै मानिसलाई आम रूपमा जान्न सक्ने अवस्था सिर्जना गर्ने भनेको सार्वजनिक निकायहरू, राज्यका निकायहरू चाहिँ बढी नै पारदर्शी हुने, बढीभन्दा बढी तथ्य सूचनाहरू मानिसको बीचमा राखिदिने दायित्व त्यसले सिर्जना गर्छ। दोस्रो चाहिँ सत्य र तथ्य खोज्न कोही मान्छे गयो भनेदेखि त्यो कुराबाट जानकारी दिने, खास गरी पत्रकारहरूलाई त झन् बढी सत्य र तथ्य चाहिन्छ, यथार्थ के हो भन्ने चाहिन्छ, प्रमाणहरू चाहिन्छ, त्यो प्रमाणहरू प्राप्त गर्नको लागि यसले सहयोग पुर्याउने हो। यो दुईटा प्रक्रियाहरू यसले निर्धारण गर्छ। त्यस हिसाबले हेर्दा हामी कहाँ राइट टु इन्फर्मेसनको जुन दायित्व सिर्जना गरिदिएको हुन्छ राज्यका निकायहरूलाई, ती निकायहरूले पनि तदनुकूल एउटा खुला, पारदर्शी र अधिकतम सूचना र जानकारीहरू आम मानिसले थाहा पाउने माध्यमहरू सिर्जना गर्ने तरिकाहरू अप्नाउने प्रक्रियामा उनीहरूले पनि त्यस अनुसार आफूलाई अझै काम गर्न सकेको अवस्था छैन, आत्मसात गरेको अवस्था छैन। अहिले पनि लुकाइन्छन्, अहिले पनि थाहा दिँदैनन्, अहिले पनि यथार्थ विवरणहरू बाहिर ल्याइँदैनन्, लुकाइन्छन्। मिटिङका निर्णयहरू हुन्, बजेटहरू हुन्, प्रक्रियाहरू हुन्, त्यो अवस्था छ भने अर्कोतर्फ जसले यो सूचनाको हकको मौलिक हक हामीलाई हामीलाई प्राप्त छ त्यसको प्रयोग गरेर जुन सत्य र यथार्थ जान्नको लागि जुन कानुनी तौर तरिकाबाट प्रक्रिया अवलम्बन गरेर ती कुरा उजागर गर्नुपर्छ। खास गरी पत्रकारहरूले आफ्नो समाचार बनाउँदा आफ्ना विश्लेषणहरू प्रस्तुत गर्दा जुन प्रमाणहरू चाहिन्छन् जुन तथ्यहरू चाहिन्छन् त्यसको लागि सूचनाको हक सहयोगी हुन्छ। त्यो प्रयोग गर्न केही पत्रकार साथीहरूले गरिरहनु भएको छ तर आम रूपमा पत्रकारहरूमा अझै त्यो प्रक्रिया अवलम्बन गरेर त्यसको गहिराईसम्म गएर प्रमाणहरू जुटाउने मेहनत गर्ने शैली विकास भएको छैन। त्यसैले यसमा हामी के भन्न सक्छौँ भनेदेखि यसको सूचनाहरूको भण्डार गर्ने सूचना उत्पादन गर्ने र सूचना प्रवाह गर्ने दायित्व भएको जुन आपूर्ति पक्ष भन्छौँ हामी त्यसलाई सार्वजनिक निकायहरू भन्छौँ सरकारका निकायहरू तिनले पनि सूचनाको हकको दायित्व पुरा गरेका छैनन् र माग पक्ष पत्रकार होला आम नागरिक होला सजग नागरिक होला प्रत्येक उपभोक्ता होला उसले पनि सूचनाको हकको कानुनको अधिकार खोज्दै जुन सङ्घर्ष गर्नुपर्ने हुन्छ त्यो कुरामा अझै जुन सक्रियता कमी छ तर केही हदसम्म साथीहरू लागिरहनु भएको छ यथार्थहरू बाहिर ल्याइरहनु भएको छ। ठुल्ठुला तपाईँका लुकेका अनियमितताहरू कानुन विपरीतका कामहरू भ्रष्टाचार जन्य क्रियाकलापहरूको खुलासा सूचनाको हकको प्रयोग गरेर पत्रकारहरूले गरिरहनु भएको छ अझै बढाएर लिएर जानु चाहिँ पर्छ।
थानाजी धेरै धन्यवाद तपाईँले धेरै कुराहरू बताइदिनु भयो मिडिया रिपोर्टिङको बारेमा हाम्रो सञ्चार माध्यमको अवस्थाको बारेमा र यसलाई प्रभावित गरिरहेका विभिन्न पक्षहरूको बारेमा र सञ्चार माध्यमलाई कसरी बुझ्नुपर्छ भन्ने एक खालको मिडिया लिट्रेसी पनि भयो आज यसका लागि यहाँलाई धेरै धन्यवाद।
नेपाली मिडियाको विषयवस्तुको विमर्श यहाँलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660101022 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि हामीलाई प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।